मम माने आमा अस्ट्रेलियाका नेपाली आमाका कथा।
नमस्ते सबैजनालाई, फेरि पनि हामी उपस्थित भएका छौँ, सुनिता र म। शर्मशिखा मेलबोर्नबाट, मेरो दुईवटा बच्चाहरू छ।
नमस्कार, म चाहिँ सुनिता पोखरेल सिडनीबाट, र मेरो एउटा छोरी रहेको छ। र अब हामी भर्खरै आमा बनेका दुवैजना होइन, अनि त्यसपछि अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका अरूका अनुभवहरू पनि साट्ने यो कार्यक्रममा चाहिँ, अब यो पोडकास्ट श्रृङ्खलामा चाहिँ तपाईँलाई स्वागत गर्छौँ। अनि आजको हाम्रो टपिक भनेको चाहिँ अब हस्पिटल जानको लागि जुन प्रिपरेसन गर्नुपर्छ, त्यो अनि हस्पिटलमा बस्दाखेरिको त्यो
अनुभव,
त्यो बेलाको कुराहरू गर्नेछौँ होइन। अनि हस्पिटल प्रिपरेसन भन्दाखेरि त हस्पिटल ब्याग त छुटाउनै भएन नि होइन सिखा, अब कस्तो कस्तो हुन्छ भनेर अलिकति भनिदेऊ न। अब के राखेको थियो हस्पिटल ब्यागमा?
फर्स्ट टाइम चाहिँ मलाई हस्पिटल ब्याग रेडी गर्नुपर्ने रहेछ भन्दाखेरि चाहिँ अचम्म लाग्यो, हँ हस्पिटल ब्याग अब नसुनेको कुरा जस्तो लाग्यो थियो मलाई चाहिँ। अनि त्यही त डेलिभरीको टाइम नजिकै आउँदाखेरि चाहिँ त्यही नर्सले चाहिँ हस्पिटल ब्यागहरू पनि रेडी हुनुपर्छ भनेर चेकलिस्टहरू दिएको थियो हस्पिटलले होइन। अनि त्यही प्रिटी मच त्यही चेकलिस्ट नै फलो गर्यो बोस दुइटै, मेरो बच्चा अब भर्खरै भएको हुनाले अलिकति ताजा नै छ दिमागमा चाहिँ त्यो लेटेस्ट वान चाहिँ। अनि त्यसमा चाहिँ त्यही अब दुइटा सेक्सन जस्तो छुट्याएर रेडी गराएको थिएँ, एउटा आफ्नो लागि भयो होइन, अब जस्तै मेटर्निटी प्याड होइन, अब त्यो जुन चाहिँ नर्मल प्याडभन्दा अलिकति डिफ्रेन्ट हुँदो रहेछ त्यो पनि मलाई थाहा थिएन। सेकेन्ड वान त अफकोर्स थाहा भइसकेको थियो, तर फर्स्ट टाइम हुँदाखेरि थाहा थिएन। त्यो हस्पिटलमा बस्दाखेरिको लगाउने लुगा, जाडो छ भने मोजाहरू, टोपी त लाउनु परेन, मोजाहरू, अब स्लिपर्सहरू भयो होइन। अनि त्यसपछि किनभने अब डिपेन्डिङ कति दिन बस्दैछु हस्पिटलमा, मेरो चाहिँ सिजेरियन भएको हुनाले 3 दिन बस्नु परेको थियो। सो त्यही अनुसारको प्रिपेयर गर्थेँ मैले, जस्तै अब स्याम्पू लिएर गएथेँ होइन, त्यसपछि के सोपहरू लिएर गएथेँ, त्यो चाहिँ प्रोभाइडेड हुँदैन रहेछ हस्पिटलबाट। अनि अरू के थियो, अब मेटर्निटी ब्रा अर्को कुरा, जुन चाहिँ नर्मल ब्रा भन्दा अलिकति डिफ्रेन्ट हुन्छ, क्लिप जस्तो हुन्छ, अनि बच्चालाई बुबु खुवाउन सजिलो भयो, त्यो मेटर्निटी ब्रा लिएर गएथेँ। ब्रेस्ट प्याड very important, especially early stages ma, tyo lera gatyo, ani I think pretty much त्यति नै याद छ हौ मलाई आफ्नो लागि प्रिपेयर गरेको। अनि बच्चाको लागि चाहिँ त्यही उसको लाउने बेसिक लुगाहरू, अब सानो हुन्छ धेरै फेरि राख्नुपर्छ भनेर फ्यु वन्जीहरू होइन, त्यो उसले लगाउने लुगाहरू लिएर गएको थियो। अनि के अरे अरू के थियो, मोजा, टोपीहरू, त्यस्तै कुराहरू, लोसन भयो, न्यापिज डेफिनेटली, अनि स्वरो डेफिनेटली, त्यस्तै नै हो। तिम्रो नि?
मेरो त्यो मटर्निटी ब्रा चाहिँ मेरो लागि युजफुल भएन, किनभने मैले युजै गर्न सकिनँ कि, त्यो निप्पलमा एकदमै धेरै पेन भएर, त्यही भएर मलाई त्यो चाहिँ खासै काम लागेन। तर अब तिमीले भने जस्तै अरू सामानहरू चाहिँ त्यस्तै त्यस्तै नै थियो होइन। अनि
अर्को आई थिङ्क अर्को इम्पोर्टेन्ट कुरा चाहिँ मलाई याद छ, मायाको बेलामा मेरो छोरी जन्मिँदाखेरि चाहिँ के त्यही प्रोबेब्ली हस्पिटलको पोलिसी अनुसार पनि फरक हुन्छ कि, आएर नथ्यो त्यति बेला चाहिँ फर्मुला, इन केस तिम्रो बेबीलाई फर्मुला खुवाउने हो अथवा लाइक हुन्छ तिम्रो बुबु आएन भने चाहिँ फर्मुलाको एउटा टिन पनि लिएर आउनु भनेको थियो क्या हामीलाई चाहिँ। अनि मैले होल टिन एउटा लिएर गएको थिएँ। अनि
मेरो चाहिँ फेरि ठ्याक्क उल्टो भयो, मलाई चाहिँ त्यो कुरा थाहा थिएन होइन। अनि मेरो बच्चालाई चाहिँ अब जन्डिस त क्या भएर टप अप गर्नुपर्ने भयो कि, ब्रेस्ट मिल्कसँगै फर्मुला पनि खुवाउनु पर्ने भयो। एक दुईचोटि उनीहरूले प्रोभाइड गर्यो, तर अनि पछि चाहिँ उसले अब घरबाटै मगाए त्यो भनेर भन्यो। अनि मैले आएपछि त्यही 1 स्पुन त्यही दिन युज भयो होला, त्यसपछि चाहिँ फेरि भएन, त्यतिकै फाल्यो।
मेरो पनि त्यस्तो नै भएको थियो, धेरै युज गर्नु परेन क्या त्यो फर्मुला चाहिँ। अनि त्यो वाट अ वेस्ट, एकदम मनीको पनि वेस्ट भयो होइन। अनि त्यसपछि एउटा होल टिनै वेस्ट
भयो स्यासेमा पनि पाउँछ नि होइन सानो
त्यही एडभाइस गर्न थाल्यो लाग्थ्यो मलाई छोरीको बेलामा चाहिँ थाहा थिएन स्यासेसमा पाउँछ भनेर होइन सो छोराको बेलामा चाहिँ पछि कहिले काहीँ नाइटमा टपअप गर्नलाई चाहिँ मैले सानो स्यासेसहरू किनेर राखेको थिएँ कि सो त्यो त्यो पनि एकदम गुड आइडिया आउँदो रहेछ रादर देन होल टिन किन्नुभन्दा होइन
त्यही त अनि त्यही अब लेबर पेन कसरी स्टार्ट भयो भन्ने कुरा पनि अलिकति इन्ट्रेस्टिङ नै हुन्छ होइन अब लेबर स्टार्ट भयो तर अब आफूलाई चाहिँ कस्तो भयो भने ब्राक्सटन हिक्स हो कि भने जस्तो शङ्का लाग्यो होइन अनि वाटर ब्रेक भएको पनि थाहा पाएन ठ्याक्कै कतिखेर भएछ भने म टोइलेट गएको बेलामा वाटर ब्रेक भयो अनि मलाई त्यो चाहिँ पिसाब हो कि त्यो वाटर ब्रेक भएको भनेर नि थाहा भएन अनि याद गऱ्यो गऱ्यो तर अब एकदमै फ्रिक्वेन्टली त्यो हुन्छ नि कन्ट्राक्सन हुन थालेको जस्तो भएपछि चाहिँ अनि त्यो काउन्ट गर्न थालेपछि अनि ल अब चाहिँ हो जस्तै छ यो लेबरै भनेर अनि हस्पिटलमा फोन गरेर हामी चाहिँ गएको थियौँ क्या राति अन्त त्यही भोलिपल्ट दिउँसोतिर त बच्चा भइहाल्यो कि त्यस्तो भएको थियो
फेरि वाटर ब्रेक हुने एकदम त्यो धेरै सुनिदिनु रहेछ नि थाहा थियो तिमीलाई अब युजली मुभीहरूमा चाहिँ वाटर ब्रेक भएको सरर अन्त
मजाले नै पानी आउँछ भनेर त्यो कन्सेप्ट
फेरि सबैको के अरे रेयरै रहेछ क्या वाटर ब्रेक हुने पनि तर मैले चाहिँ एकदम कमन होला वाटर ब्रेक हुन्छ होला जस्तो लागेको थियो कि मेरो पनि त्यस्तै रातिको दुई जस्तो बजाएको थियो अनि त्यसपछि अनि जस पानी आयो जस्तो लाग्यो अनि त्यसपछि मेरो बुढालाई चाहिँ मेरो त वाटर ब्रेक भयो जस्तो लाग्यो भनेर भने होइन होइन सु आएको होला अथवा टोइलेट लागेको होला सु त भने अझ मैले होला त्यही नै होला भने कस्तो होला क्या दिमाग पनि सुतेँ त्यतिकै होइन त्यसको 10 मिनट्स पछि फेरि अलि धेरै नै आयो अनि त्यसपछि ओहो होइन यो त सु टोइलेट लागेको होइन यो यो वाटेभर ब्रेक भयो जस्तो लाग्यो मलाई भनेर अनि त्यसपछि अनि त्यस्तो भएको थियो अनि त्यही छोरीको बेलामा चाहिँ तर अब त्यही हो नर्मल एक्सपेक्ट गर्दा गर्दै मेरो चाहिँ बच्चा ब्रिज भएको हुनाले के अरे मैले टेन्स मसिन पनि युज गरेको छु त्यो चाहिँ हस्पिटलबाट लेन्ड गर्न मिल्दो रहेछ के सर्टन पैसा तिरेर चाहिँ कति थियो मैले बिर्सेँ $90
हुन्छ
सो त्यो चाहिँ कस्तो हुन्छ भने वायर्ड जस्तो हुन्छ अनि पछाडि ढाडमा जान्छ क्या त्यो चाहिँ अनि अनि त्यहाँ बटन हुन्छ अनि तिमीले बटन दबायो भने चाहिँ तिम्रो जति बेला त्यो कन्ट्राक्सन्सहरू स्टार्ट भएको हुन्छ नि त्यो तिम्रो बडीमा अनि ठ्याक्कै त्यो दबाउने अनि त्यो गरेपछि चाहिँ झिर हुन्छ क्या ब्याकमा चाहिँ इलेक्ट्रिक त्यो सक भयो जस्तो क्या होइन त्यो गऱ्यो भने चाहिँ तिम्रो कन्सेप्ट के रहेछ भन्दाखेरि टेन्स मसिनले चाहिँ तिम्रो त्यो ब्रेनलाई चाहिँ डाइभर्ट गर्ने रहेछ क्या पेन चाहिँ त्यतातिर लगिदिने रहेछ क्या
ए त्यही त है सबैको नयाँ नयाँ अनुभव हुने के अब यस्तैमा चाहिँ आफ्नो अलिक फरक किसिमको अनुभव सुनाएका छन् यसभन्दा अगाडिको एपिसोडमा पनि कुरा गरेकै रोजी अर्याली जमुना अधिकारी रिजाल र सुस्मिता खत्री खड्काले एकचोटि उनीहरूको अनुभव सुनौ मलाई यो अब लेबर पेन चाहिँ अब सबैभन्दा पेनफुल कुरा हो भनेर भन्थ्यो नि त होइन अब पेनको हिसाबले अनि त्यसपछि मलाई चाहिँ त्यो फिल गर्न मन लाग्यो कि कुन लेभलको चाहिँ हुन्छ त अनि भने अनि लास्टमा चाहिँ ल आई गिभ अप अब यो अब चाहिँ भन्ने भयो कि त्यही अनि मान्छेले चाहिँ कतिजनाले चाहिँ अब पेन मेडिसिन लिएँ भनेदेखि चाहिँ म मैले चाहिँ बच्चा जन्माएको अलिकति कम भ्याल्यु हुन्छ कि
डिफिटेड फिल
भयो है त्यो त्यो चाहिँ अलिकति हुँदो रहेछ ल सुस्मिताबाट सुरु गरौँ न चाहिँ पेन सहन्छु भनेर बसाएको थिएँ होइन तिम्रो चाहिँ त्यस्तो केही थियो
मलाई पनि एक्सपिरियन्स चाहिँ गर्न मन लागेको थियो पेन कतिको हुन्छ भनेर मैले पनि होल्ड गरेँ तर हजुरले जस्तै मैले नि गिभ अप गरेँ मलाई मलाई चाहिँ ग्यास दिइराखेको थियो कि अनि मैले भने बरु मलाई ग्यास नदिनु मलाई इन्जेक्सनै दिनु भनेर भनेको थिएँ कि अनि तर अब चाहिँ धेरै टाइमिङ छैन यत्रो बेर होल्ड गरिसक्यो होइन एकछिन एकछिन वेट गर भनेर मिडवाइफले भनेको थिएँ अनि त्यसपछि त्यसको केही समयमै भयो मैले जस इपिड्युरलहरू लिन परेन ग्यासले नै काम गर्यो
अनि रोजीको कस्तो थियो
ए मेरो अब मैले अब यो डन दिस कम्बिथ क्लास आई न्यू सम अफ द अप्सन्स द्याट वर नन मेडिकेटेड सो मैले अब आई युज द टेन्स मसिन माई फर्स्ट लेबर वाज भेरी लङ इट वाज 41 आवर्स अनि इट वाज पोस्टेरियर सो इट वाज अल इन माई ब्याक सो अब लाइक आई डोन्ट नो इफ anyone else has used the TENS machine, but that really helped.
I use that.
I actually found, because I was in labor for 41 hours, I labored at home for the first 24 hours, and like we went on walks to the park. I just had to stay on my feet and keep moving. Oni, also once I got to the hospital, I got into the bath, and I used the bath for 7 hours. So that being in the water also really helped. Yes. Last month, I had to jump out, and he was born with the suction cups, and I had an episiotomy. But I didn't have the epidural or anything like that. Epidural, that was, and then my second one was opposite. It was like a 12-hour labor. Once my water's broken again, this time I used the TENS machine. I wanted a water birth. As soon as my waters broke, we got into the water to have the water birth, and he came out within 25 minutes. Like it was
in the 7 hours of bath.
Because I was expecting to like get into the bath and have a relaxing time, but it was just like I was pushing him out as I climbed into the bath.
Oh my god.
The difference though for me was, even though my first one, it was very long labor, it was an instrumental delivery, it was an episiotomy, I felt like I recovered much better than the second one, which was short labor, quick delivery, water birth. So the second time around, I was just much more sore. I don't know because I was older. And
त्यही त मेरो चाहिँ त्यही कुरै गर्दाखेरि डेलिभरीको चाहिँ मेरो एकदम ड्रामेटिक थियो, स्पेसली छोरीको डेलिभरी चाहिँ. सो प्रत्येक अपोइन्टमेन्टमा इट वाज फाइन, नर्मल डेलिभरी हुन्छ भनेर म त पुरा लाइक हाइक साइक्स पनि जाने होइन, त्यो अलिकति हेल्प होला भनेर आफ्नो बडीलाई चाहिँ प्रिपेयर गर्नलाई पनि होइन. लास्ट मोमेन्टसम्म पनि मैले याद छ मलाई वकहरूमा गएको ओरेको है. तर कस्तो भयो भने म चाहिँ 18 आवर्सको मेरो लेभललाई कति लामो भएको थियो जस्तो गरेर भन्न थालिरहेको थिएँ, तर रोजीको 42 आवर्स भन्दा त ओ माई गुडनेस भन्ने भयो. अनि त्यही त 18 आवर्सको लेबर भएर आई वाज होपिङ नेचुरल बर्थ हुन्छ होला भनेर, किनभने केही कम्प्लिकेसन्स थिएन. तर त्यही त 7 सेन्टिमिटर्स डाइलेटेड हुँदाखेरि चाहिँ उनीहरूले के भन्यो भन्दाखेरि, मेरो चाहिँ एक्सपेक्ट गरेअनुसारको चाहिँ त्यो इन्टेन्स कन्ट्राक्सन्सहरू भइरहेको थिएन. अनि उनीहरूले चेक गर्दाखेरि भरे मेरो छोरी चाहिँ ब्रिज रहेछ. सो ब्रिज भनेको चाहिँ त्यही टाउको माथि खुट्टा तल, त्यही भएर अलिकति ड्रामेटिक भयो. सो मैले चाहिँ आई एन्डेड अप टेकिङ के अरे ग्यास, अनि त्यसपछि सबै कुरा नै गरेँ मैले. एपिड्युरल पनि लिएँ, तर एन्डेड अप ह्याभिङ इमर्जेन्सी सिजेरियन होइन. सो त्यो मेरो चाहिँ अलिकति छोरीको बर्थमा चाहिँ क्वाइट ड्रामेटिक थियो. त्यही भएर मैले चाहिँ त्यो अभोइड गर्नलाई, किनभने सानो कम्प्लिकेसन भयो भने पनि यिनीहरूले मलाई इमर्जेन्सीमा लान्छ सिजेरियनको लागि भनेर, मैले सेकेन्ड बर्थ मेरो छोराको बर्थमा चाहिँ मैले प्लान सिजेरियन गरेँ.
अनि अब जमुनाको सुनाउन,
उसको त 3 आज
फर्स्टमा चाहिँ एकदमै मलाई पनि एकदम गाह्रो भएको. मेरो पनि फर्स्ट चाहिँ 46 आवर नै लागेको होइन. अब मलाई थर्सडे नाइटबाट स्टार्ट भएर अनि एकचोटि हस्पिटल गएर रिटर्न ब्याक, अब त आज हुँदैन भनेर रिटर्न ब्याक पठाएर, अनि फेरि घरमै वाटर ब्रुक भएर म स्याटरडे गएर, छोरी स्याटरडे जन्मेको फर्स्टमा चाहिँ, कन्ट्राक्सन आउने जाने, त्यो हाई नहुने दुख्ने जाने, अब त्यस्तो हुँदै, अनि स्याटरडे बल्ल घरमै वाटर ब्रुक भयो. अनि हस्पिटल गएपछि फेरि मेरो बच्चा चाहिँ ओभर ड्यू पनि हो कि, अनि त्यसपछि अब चेक गर्दाखेरि चाहिँ उसले पु गरिसकेको रहेछ, त्यसपछि अब चाहिँ निकाल्न पर्छ भनेर. अनि फर्स्टमा चाहिँ उनीहरूले एक्स्ट्रा लाग्ने लेबर पेन हुने औषधि दियो होइन. त्यसपछि फर्स्टमा त्यसरी जन्मे, सेकेन्डमा चाहिँ मलाई चाहिँ त्यस्तो गाह्रो चाहिँ भएर, अब लेबर पेन त भयो तर सर्ट टाइमको भयो, जस्तै त्यही 4-5 आवर्सको मात्रै भयो बाबु जन्मिने बेलामा चाहिँ. अनि मैले चाहिँ सबै फर्स्टमा पनि मैले पेन किलरको लागि चाहिँ ग्यास नै लिएको थिएँ, अनि सेकेन्डमा पनि मैले ग्यास नै लिएँ. मलाई थर्ड चाहिँ एकदमै गाह्रो भयो. सन्डे साँझबाट मलाई 7 PM स्टार्ट भएको लेबर पेन, होला होला अब वाटर ब्रुक नै भएन, आउनु दुख्ने जाने, त्यो 5 मिनटमा 3 टाइम्स हुने चाहिँ त्यो पनि भइरहेको घरबाटै. अनि त्यसपछि फोन गरेर बोलाएर हस्पिटल गएँ, उहाँ जाँदाखेरि त केही छैन, अब त्यहाँबाट पनि अब रिटर्न गर्नुपर्ने जस्तो छ, उसको खासै छैन, हस्पिटलमा बेड, अब यो कोभिडको बेला थियो, धेरै राख्ने कुरा हुँदैन भनेर. अनि उनीहरूले मोनिटर गर्नको लागि राख्यो, मोनिटर गर्न राख्दाखेरि चाहिँ बेबी मुभमेन्ट नै भएन केही पनि, अब त्यो तलमाथि हुनपर्ने त्यो लाइन चाहिँ ऊ चाहिँ सिधै छ सबै यतिकै. अनि उनीहरूलाई एकदम बल्ल रिक्समा जस्तो लागेर त्यसपछि उनीहरूले चाहिँ स्लाइन पानी दियो, त्यो डिहाइड्रेट भएर हो कि बेबी मुभ नभएको भनेर. त्यसपछि त्यो दिएपछि चाहिँ बेबी बल्ल फास्ट मुभ हुन लाग्यो, तर मलाई त्यो पेन भइरहेको छ, लेबर पेन भइरहेको छ, तर बच्चाको वाटर ब्रोक हुने नै देखिएन. त्यसपछि उनीहरूले चाहिँ यो ठहरको पालीमा चाहिँ वाटर ब्रोक गर्यो. अनि बल्ल यस्तो त्यो सबै भइसकेपछि बल्ल त्यो म चाहिँ बिहान 4 बजे हस्पिटल गएको. त्यो सबै दुखेको चल्छ, लास्ट नै भएकै छ, एकदम गाह्रो भएको छ. त्यो ग्यासले नै लिगे लिङ्न चाहिँ उनीहरूले चाहिँ अरू दिन पर्दैन, त ट्राई गर भनेर त्यसपछि ग्यासले लिगे. 130 जन्मियो लास्ट पनि. तर मलाई चाहिँ लास्ट एकदमै गाह्रो फिल भयो कि
लास्टवाला चाहिँ. त्यो बच्चा जन्मिसकेपछिको आफ्नो एक्सपिरियन्सको त्यो कस्तो फिल भएको थियो, त्यो बच्चालाई त्यो फर्स्ट टाइम लिँदाखेरि हुन्छ नि त्यो चाहिँ एकचोटि सेयर गरौँ न होइन.
मेरो सेयर गर्छु है त. मेरो चाहिँ कस्तो थियो भन्दाखेरि, छोरी जन्मिँदाखेरि फर्स्ट बच्चा है, अब मैले चाहिँ सोचेको थिएँ कस्तो त्यो मुभीहरूमा देखाए जस्तो हुन्छ नि, पुरै लाइट आउँछ होला. त्यसपछि मैले उसलाई आफ्नो अङ्गालोमा राख्दाखेरि धरेर झर्यो होला जस्तो फिल भएको थियो. तर म चाहिँ अब त्यो यति थ्रु गयो कि त्यो विदिन त्यो हुन्छ नि 18 hours, अब ग्यास पनि लिएको छ, एपिडिरल लिएको छ, यस्तो स्थितिमा पुगिसकेको थिएँ कि लाइक हुन्छ नि त्यो जब त्यो डेलिभर भयो. अनि हाम्रो चाहिँ कस्तो थियो भने हामीले सेक्स फाइन गराएको थिएन, छोरी हो कि छोरा हो भनेर. अनि त्यो मोमेन्ट याद छ मलाई, बुढा पनि त्यही थियो. अनि त्यसपछि सिजेरियन भयो इमर्जेन्सी. अनि त्यसपछि अनि उनीहरूले बच्चा निकाल्यो है. अनि त्यसपछि डु यु नो, डक्टरले सोध्यो डु यु नो द सेक्स अफ द बेबी भनेर भन्यो. अनि त्यसपछि अह नो भनेर भनेपछि ओ इट्स अ गर्ल भनेर भन्यो. अनि ओके भनेर भयो. अनि त्यसपछि डु वान होल द बेबी भनेर मैले नो भनेको क्या.
आई
हेभ नो क्लु, खोइ थाहा छैन मैले कहाँबाट नो भने है. अनि अनि तर पछि है मैले किन नो भने भनेर, अनि यस आउने होममा बेबी भनेर उसले मलाई अङ्गालोमा दियो होइन. अनि यसरी राखेको छु. अनि त्यो फोटोहरू छ नि त होइन, त्यति खिचिन्छ. अहिले पनि मैले त्यो फोटो लुक ब्याक गर्दाखेरि म यस्तो कहाँ स्टेयर गरिरहेको छु क्या. मैले आई डोन्ट थिङ्क आई वाज इन्जोइङ द्याट मोमेन्ट होइन, अब त्यो सोचे जस्तो नि. तर म त एउटा भोइडमा कहाँ मैले ऊ मेरो छातीमा छ, उसलाई मैले राखेको छ होइन. अनि तर म चाहिँ समवेयर एल्समा यस्तो डेथ स्टेयर गरिरहेको छु एभ्री फोटो क्या. फेरि
मलाई चाहिँ छोरी ठ्याक्क दिने बित्तिकै होइन बच्चा ल भयो भनेर अनि रोको सुने, मैले हेर्न नसकेको कि. मैले चाहिँ आफ्नो जिम्म गरेको थिएँ होइन, सक्यो सक्यो भनेर जस्तो भइरहेको थियो, एक्साइटेड भएको थियो. अनि त्यसपछि अनि त्यो बच्चालाई मेरो छातीमा राखिदिँदाखेरि चाहिँ यो नर्मल मान्छे त हो नि भनेर जस्तो भएर म हेर्नै नसके कि. त्यो के भएको, त्यो हेलुसिनेट पनि भएको होला क्या, अलिकति मेडिकेसनमा भए
भएर. मेरो सेकेन्ड बर्थमा चाहिँ किनभने युज प्लान होइन, अनि म चाहिँ सोचेको थिएँ त्यो फर्स्टको रिपिट गर्दिनँ म होइन, आई विल मेक स्योर म हाँस्छु होइन, म जब बच्चा मलाई दिन्छ. तर सेकेन्डको पनि म अझै त्यो डेथ स्टेयर चाहिँ छैन होइन, तर स्टिल अनस्योर के लाइक हुन्छ नि के हाँसेको चाहिँ छैन है सेकेन्डमा.
ए त्यही अब सुस्मिताहरूको सुनौँ न, त्यही फर्स्ट टाइम बच्चालाई होल्ड गर्दाखेरिको एक्सपिरियन्स के.
म चाहिँ हाँसेको थिएँ फेरि, कस्तो भयो भने बाबु चाहिँ अब अभियसली एकदमै हार्ड वर्कपछि जन्मियो नि त होइन. अब सबले त्यो त्यही मोमेन्ट होल्ड गरेर बसेको हुन्छ नि त, कति बेला बाबु बच्चा बाहिर आउँछ भनेर. अनि लेबरको बेला चाहिँ कस्तो भएको थियो भने, बिचबिचमा चाहिँ बाबुको हार्ट रेट तलमाथि भइरहेको थियो, ड्रप भएको थियो, त्यस्तो भएर अलिक टेन्सन भइरहेको थियो. जेस ऊ हेल्दी जन्मे भने चाहिँ एभ्रिथिङ विल गो राइट भन्ने भयो कि. त्यति बेला त्यस्तो भएको थियो. अनि बच्चा जन्मिसकेपछि बच्चालाई होल्ड गरेँ होइन, त्यो मोमेन्ट इन्जोय चाहिँ गरिराखेको थिएँ हाँसी हाँसी नै. तर त्यति बेला मेरो 3rd degree टियर भएको भएर त्यो सुचरिक पार्ट चाहिँ एकदमै गाह्रो भएको थियो.
अनि रोजीको के छ, फर्स्ट टाइम बच्चा होल्ड गर्दाखेरिको एक्सपिरियन्स?
मेरो पनि अब सिकाको जस्तो, I'd been awake for 3 days. I was so tired. And I just remember feeling a relief, but I don't remember feel. And then they put the baby on my chest. Only we also hadn't found out the sex. And so my husband came up and he said, oh, I know the gender anymore. I thought it was like I didn't even care. Like I was just so relieved. It was all finished, you know, and the baby was born. And they put him on my chest. I remember everyone else crying. I didn't cry. Like, I just, my strongest memory isn't even of the baby. It's like a nurse came up and gave me a really sweet hot cup of tea through a straw. And I remember her, like, holding up and me having this delicious sweet cup of tea. I think just from the exhaustion, you know, it was hard to bond straight away.
लेबर पनि एकदमै गाह्रो भएको थियो अब कट नै गर्नु पर्यो भनेपछि गाह्रो नै भएको थियो अनि कट गरेर भ्याक तानेको थियो तै पनि फर्स्ट बेबी चाहिँ मलाई त्यो काखमा राख्दा चाहिँ आनन्द लाग्यो कि एकदम खुसी लाग्यो सेकेन्ड पनि मलाई राम्रै खुसी नै लाग्यो तर यो थर्ड चाहिँ यति गाह्रो भयो कि यति गाह्रो मैले हेर्दै हेरिनँ कि त्यो राखिदिँदाखेरि पनि कि बुढोले चाहिँ राखिदिनु भएको थियो छोडिदिनु एकदमै टाढोमा लास्टै दुःख दिएँ भनेर मैले हेर्दै हेरिनँ कि उसलाई चाहिँ
त्यही भएर अहिले बोल्दैछ अब के भइरहेको मलाई हो
मान्छेलाई अब त्यो फिल्महरूमा त पुरा बच्चालाई देख्ने बित्तिकै हुन्छ नि हो यो त मेरो संसार हो भनेर सबैलाई सोच नआउन सक्छ भन्ने कुरा चाहिँ अब थाहा भयो धेरैजनाको कुरा सुनेर बच्चा जन्मिसकेपछि अब नर्मली अब अरू कम्प्लिकेसन केही आएन भनेदेखि चाहिँ बच्चा जन्मिसकेपछिको प्रोसेस अरू के हुन्छ भन्दाखेरि अब त्यही अरू अब त्यही ब्रेस्ट फिड गराउन सिकाउने हुन्छ नि कसरी गराउने भनेर अब त्यो ट्राई गराउने त्यसपछि जुन चाहिँ एकदमै पेनफुल थियो मलाई याद छ होइन
अनि पेल्भिक फ्लोर एक्सरसाइजेसहरू
त्यो इन्फर्मेसन थियो त्यसको बारेमा अनि त्यसपछि
अब ब्रेस्ट फिडिङकै बारेमा कुरा गर्दाखेरि चाहिँ भर्खर आमा बनेकोहरूलाई चाहिँ यो ब्रेस्ट फिडिङको समस्या पनि ठुलै समस्या हुन्छ होइन सुरु सुरुमा र यसै सम्बन्धी अब ब्रेस्ट फिडिङदेखि लिएर अन्य सामान्यतयादेखि नै हुन्छ नि कमन समस्याहरूका बारेमा चाहिँ मेलबर्नबाट बाल स्वास्थ्यकै क्षेत्रमा कार्यरत रिजा खनालबाट केही सुझावहरू सुनौ भर्खर जन्मेको बच्चा ब्रेस्ट फिड गर्दाखेरि मान्छेलाई अब त्यो फर्मुलाहरू खुवाउँदाखेरि त बोटल फिड गर्दाखेरि यति खुवाएँ भन्ने एउटा ट्र्याक हुन्छ होइन अब ब्रेस्ट फिड गर्दाखेरि चाहिँ म आफै ब्रेस्ट फिडिङ मम भएको भएर मलाई सुरु सुरुमा चाहिँ ला बच्चा अगायो कि अगाएन भन्ने त्यो हुन्छ नि त्यो डर जहिले पनि बसिरहन्थ्यो कि अनि अब त्यो अब बच्चा अगायो कि अगाएन भनेर कसरी थाहा पाउने त्यो
आई थिङ्क ट्रिकी छ किनभने बच्चाले बोल्न सक्दैन भन्न सक्दैन होइन जब चाहिँ बच्चा अब लाज गर्न छोड्छ अनि जब चाहिँ तपाईँको अब रफली मैले एभ्री वुमेनको फेरि लेट डाउन टाइम पनि डिफ्रेन्ट हुन्छ ल्याचिङ टाइम डिफ्रेन्ट हुन्छ तर आई थिङ्क द मेन थिङ इज जब बच्चाले चाहिँ आफै ब्रेस्ट फिड गर्न छोड्छ आई वुडन्ट होइन फोर्स नगर्ने कि बच्चालाई आई थिङ्क बेबी लेट इज द बेस्ट वे बिकज Every baby is different, and so ekjana bachha lai 5 minute ma pugyasto huncha ra one side ma arko bachha lai half an hour one side half an hour another side chaincha haina and then the next thing is bachha lai feri 2 hours pachi feri bhok lagyo bhane the baby will cry and demand feed okay so the baby will ask for more food when it's time for more food okay and every baby will be a bit different so it's a bit hard to know how much exactly is enough But the main thing is that's why सुरुमा चाहिँ भन्न अलिक गाह्रो हुन्छ अब दुध आयो कि आएन कति भोल्युम आयो बच्चा फुल भयो कि भएन त्यही भएर फर्स्ट फ्यु डेजमा चाहिँ हामीले बच्चाको वेट क्वाइट रेगुलर गरिरहेको हुन्छौँ होइन अनि अब कोही कोही आमाहरूलाई एकदमै कन्सर्न छ कि ब्रेस्ट मिल्क आयो कि आएन बच्चा एकदम हङ्ग्री भयो भने चाहिँ कहिलेकाहीँ चाहिँ हामी हस्पिटलमा चाहिँ एक्सप्रेस गरेर एक्चुली ब्रेस्ट मिल्क एक्सप्रेस गर्दाखेरि चाहिँ कति भोल्युम आउने रहेछ कति मिनटमा भनेर त्यसरी पनि एस्टिमेट गर्छौँ जब चाहिँ वेन बेबिज आर नट पुटिङ अन वेट भेरी वेल
है अनि अर्को एउटा एकदम कमनली मेरो बच्चामा पनि देखेको त्यो जन्डिस कस्तो हो यो जन्डिस देखिने भनेको चाहिँ कस्तो हो
जन्डिस चाहिँ पर्टिकुलर इन द फर्स्ट अब पहिलो हप्ता जब लाइफमा It's very, very common, so that doesn't make it any easier. Kinabane tyo aba first few days baby sang a bond bhayera huncha, haina? Especially breastfeeding moms are like aba attachment pani form bhayera huncha. Tyo whole tapaiko hormone pani as a mom up and down huncha tyatikhera, so it's a very tricky time. Tyo chha kina hune ho bhane usual physiological, there's two different types of jaundice, but the more common one, which is caused because the baby's liver, someone the easy way to describe, say, what's up with liver, let's say, to some waste products, and it's a blood mat, let's say, I'm mm-hmm. like liver, let's say, or त्यो सबै त्यो वेस्टहरू चाहिँ फालिरह हुन्छ तर बच्चाको लिभर फुल्ली डेभलप नहुँदाखेरि चाहिँ के हुन्छ भने त्यो त्यो राम्ररी आफूले क्लियर गर्न सक्दैन भनौँ न अनि त्यसले गर्दाखेरि चाहिँ बेबीलाई अलिकति सपोर्ट चाहिन सक्छ अनि ब्रेस्ट मिल्क चाहिँ बच्चाले आफै क्लियर गर्न नसकेर चाहिँ कहिलेकाहीँ त्यो जन्डिसमा कन्भर्ट हुनसक्छ होइन अनि नेपालतिर पनि बच्चाहरूलाई घाममा राख्ने त्यो पनि त्यस्तै हो त्यो जन्डिस हटाउनलाई गर्छ नि बच्चा येलो भयो भने अनि त्यो सनले चाहिँ त्यो जन्डिसलाई चाहिँ जिउबाट निकाल्छ फाल्छ भन्ने हुन्छ नेपालमा घाममा राखेर त्यो मेसिनले पनि खासमा त्यही नै गर्ने हो तर लेभल्स हाई भयो भने चाहिँ बेबीको ब्रेनलाई ड्यामेज गर्न सक्छ अनि त्यो स्केरी हुनसक्छ त्यही भएर चाहिँ अलि लो लेभल्समै उनीहरूले ब्लड टेस्ट लिएर जन्डिसको लेभल कस्तो छ भनेर त्यो लाइटको अन्डरमा राख्ने हो होइन अब त्यो चाहिँ बच्चा अलिकति बच्चाले दुध खाएको पुगेन भोल्युम पुगेन भन्यो भने पनि फर्स्ट फ्यु डेजमा चाहिँ त्यो जन्डिस लेभल आउन सक्छ कि त्यो चाहिँ मोस्ट कमन कज हो अब बच्चाको अरू ब्लड प्रब्लम त्यस्तो केही अरू इस्युज छ भने त्यसले पनि जन्डिस कज गर्न सक्छ तर त्यो चाहिँ रेयर होइन तर त्यही भएर डक्टरहरूले चाहिँ एकदम क्लोजली मोनिटर गरेर हेर्छ अनि कुन ब्लड अरू टेस्टहरू पनि ठिकै छ कि छैन लिभरको फङ्सन ठिक छ कि छैन सबै हेरिरहेको हुन्छ होइन बच्चा सानो हुँदाखेरि सो त्यो चाहिँ अब इट्स अ भेरी कमन प्रब्लम किनभने बच्चा अझै डेभलप भएको छैन बच्चाको लिभर डेभलप भएको छैन दुध खाएको पनि अलिकति पुगेको छैन होला अलिक बढी फ्लुइड चाहिन सक्छ तर लाइट्स दिने बित्तिकै युजली इट्स भेरी वेल कन्ट्रोल्ड एन्ड भेरी इजिली कन्ट्रोल्ड तर मोनिटर चाहिँ गर्नुपर्छ न्यु मम्सहरूले त्यही भएर त्यो अब त्यो डम नर्सेस हुन्छ नि हस्पिटलबाट त्यो डोमेस्टिक त्यो मिडवाइफ डिस्चार्ज भएपछि त्यो डम नर्सेसले वेट गर्ने जन्डिस छ कि छैन भन्ने हेर्ने अनि अहिले चाहिँ ब्लड टेस्ट अलिअलि येलो अलिअलि जन्डिस भएको बच्चाहरूलाई चाहिँ उनीहरूले स्किन टेस्ट गरेर पनि गर्छ त्यो मेटर्नल चाइल्ड हेल्थ नर्सहरूले ब्लड टेस्ट नलिकन त्यो सबै वी जस्ट निड टु मेक स्योर द्याट वी डोन्ट मिस द हाई लेभल्स अफ जन्डिस बट इट्स भेरी इजिली ट्रिटेबल विथ द लाइट्स अनि पछि अर्को कुरा चाहिँ अब हामीले अघि ब्रेस्ट फिडिङको कुरा गऱ्यौँ अनि सुरुमा दुध नआउने ब्रेस्ट मिल्क यु नो लाच अलिकति टाइम लिने सुगर लो हुने कुरा पनि गऱ्यौँ होइन त्यही कुरामा चाहिँ आमाहरूलाई डायबिटिज भयो भने बच्चा जन्मिसक्दाखेरि चाहिँ बेबीको सुगर चाहिँ लो हुनसक्छ किनभने पेटभित्र त एकदम हाई सुगर इन्भाइरोमेन्टमा बेबी ग्रो भइरहेको हुन्छ अनि डेलिभरी हुने बित्तिकै अब इन्भाइरोमेन्टमा त अब त्यो सुगर त्यो जुन चाहिँ त्यो प्लेसेन्टाले बेबीलाई सुगर दिइरह हुन्छ त्यो त अब एकैचोटि निकाले जस्तो भयो नि त अनि त्यही भएर अलिकति प्रेसर चाहिँ जुन वुमेनको आइमाईहरूको जिडिएम छ उनीहरूलाई चाहिँ अलिकति क्विकली उनीहरूले खाना फिड गर्ने सो वी से यु नो when I advise parents when babies are born we try and feed them within 1 hour of birth you know we definitely try and do a breastfeed and if there's not a lot of milk we have to monitor the sugar and then maybe if it's formula but we try and feed the baby early you know when his sugar low and chance odze body hunsa
त्यही अब बच्चालाई जन्डिस थियो मेरो तर अब त्यस त्यो जन्डिस हुँदाखेरि चाहिँ अब त्यही आएर बेला बेलामा ब्लड निकाल्नु पर्ने बच्चाको खुट्टाबाट माई गड त्यो यति सानो बच्चा अनि फेरि अलिकति अन्डरवेट जन्मेको हो
त्यो सानो बच्चा छ होइन एक दुई दिन जस्तो मात्रै भएको छ अनि त्यसपछि अनि ब्लड निकाल्नु पर्ने छ उसको अनि त्यसको रुवाई फेरि अर्कै हुन्छ नि त त्यो पेनै अर्कै फिल हुने क्या
अनि त्यही हियरिङ टेस्ट हुन्छ अब सुरुमा हेर्दाखेरि त अब ला के गर्नु ला बच्चालाई भनेर जस्तो पनि हुनसक्छ तर एकदमै नर्मल त्यो हियरिङ टेस्ट चाहिँ किन इम्पोर्टेन्ट छ भन्ने बारेमा र किन गरिन्छ भन्ने बारेमा चाहिँ हामीलाई स्पिच थेरापिस्टको अध्ययन यहीँ सिडनीमा सकाइसकेर अहिले रेजिस्ट्रेसन कुरिराखेको तर नेपालमा चाहिँ स्पिच थेरापिस्टकै रूपमा काम गरिसक्नुभएको आस्था कोइरालाले बताउनु भएको छ एकचोटि उहाँको यो कुरा सुनौँ
एज अ स्पिच प्याथोलोजिस्टको कुरा गर्नुपर्दा चाहिँ यो चाहिँ एउटा ब्रोड रेन्ज अफ सर्भिस दिन सकिन्छ एज अ स्पिच प्याथोलोजिस्ट है. त्यो सँगसँगै एज अ अडियोलोजिस्ट पनि जोडिन्छ हाम्रो प्रोफेसनमा चाहिँ. अनि हामीले चाहिँ जस्तै अब बच्चा जन्मेदेखि नै हाम्रो काम सुरु हुन्छ क्या एज अ स्पिच प्याथोलोजिस्ट. हामी चाहिँ बच्चाको हियरिङ टेस्टबाट सुरु गर्छौँ, जुनलाई चाहिँ न्यो नेचुरल हियरिङ स्क्रिनिङ भन्छन्. कान सुन्छ कि सुन्दैन भने त मोस्ट इम्पोर्टेन्ट थिङ हो बच्चाको लागि, पछि डेभलपमेन्टको लागि त्यहाँबाट सुरु हुन्छ. र त्यो पछि चाहिँ बच्चाले चाहिँ जन्मेदेखि नै उसको कम्युनिकेसन सुरु हुने भएको रहेछ, उसको सेन्सेसन है. अनि जस्तै उसले टच गर्दाखेरि अलिकति हात जर्की मुभमेन्ट अलिकति हल्लाउँछ कि हल्लाउँदैन, उसको रेस्पोन्स कस्तो छ, उसको जुन रिफ्लेक्सहरू हुन्छ, हाम्रो स्पिच प्याथोलोजिस्टले चाहिँ रिफ्लेक्स टेस्टहरूबाट चाहिँ सुरु गर्नुहुन्छ. त्यही भएर ल त्यसकै सँगसँगै र बच्चाहरूको माइलस्टोन्स जोडिँदै जान्छ. र पछि इभन फ्रम चाइल्ड टु ओल्ड एज स्पिच प्याथोलोजिस्टको चाहिँ एकदम इम्पोर्टेन्ट रोल छ.
त्यही अब हियरिङको कुराहरू गर्नुभयो होइन, यदि अब त्यो हियरिङ टेस्ट गर्दाखेरि चाहिँ बच्चाले सुन्न सकिराखेको छैन भन्ने भयो भने चाहिँ त्यो कसरी डिटरमाइन हुन्छ त्यो कुरा चाहिँ?
यो चाहिँ एउटा अब्जेक्टिभ टेस्ट जस्तै हो है, सब्जेक्टिभ प्लस अब्जेक्टिभ. अनि यसमा यसको लागि चाहिँ एउटा मेसिन हुन्छ, ओटोस्कोपिक मेसिन भन्ने हुन्छ, जुन चाहिँ ह्यान्ड हेल्ड हुन्छ र त्यो चाहिँ हरेक हस्पिटलमा हुने गर्छ. र बच्चा जन्मेको 24 आवरमा चाहिँ डेभलप कन्ट्रीमा अझ अहिले त इन्डियामा पनि छ र नेपालमा चाहिँ अझै पुगेको छैन जस्तो लाग्छ. त्यो ह्यान्ड हेल्ड मेसिन चाहिँ हामीले बच्चा जन्मेको 24 आवरमा गएर चाहिँ उसको इयरबाट उसको कानमा त्यो टिप हालेर चाहिँ रेस्पोन्स लिने गर्छौँ बच्चाको. र कतिपय बच्चाहरूमा चाहिँ जन्मिने बित्तिकै कानमा पानी बसिरहने भएकोले त्यसलाई चाहिँ पोजिटिभ पनि देखाउन सक्छ तर आत्तिनु पर्ने हुँदैन. र त्यसको इन केस पानी देखाएर त्यसको पोजिटिभ देखायो भने चाहिँ हामीले 3 weeks फलोअपलाई बोलाउँछौँ. र 3 weeks फलोअपमा पनि देखियो त्यो भने देखियो भने चाहिँ हामीले चाहिँ त्यसको लागि सर्टेन इन्टरभेन्सनहरू प्लान गर्ने वा के गर्ने, 6 weeksलाई कुर्ने कि 1 yearsम्म बच्चाको रेस्पोन्स त देखिसकिन्छ. हामीले 6 monthदेखि इभन बच्चाले 3 to 4 monthमा नै बच्चाले साउन्डको लोकलाइजेसन हुन्छ नि, केको ठुलो आवाज आयो भने उसले रेस्पोन्स गर्न थाल्छ नि त. त्यही भएर 3 monthसम्म चाहिँ हामीले माइलस्टोन चाहिँ कुर्छौँ त्यस्तो अवस्थामा पोजिटिभ आयो त्यो रिजल्टमा भने चाहिँ.
सो यहाँले सुनिहाल्नुभयो आस्था कोइरालाबाट चाहिँ अब के इन्भल्भ हुँदो रहेछ यो हियरिङ टेस्ट गर्दाखेरि भन्ने कुरा चाहिँ. पेन्डेमिकको जुन च्यालेन्जेस थ्रो भयो नि हामीमा अन टप अफ लाइक प्रेग्नेन्सी गिभिङ बर्थ होइन, अनि डेफिनेटली यो सिचुएसन चाहिँ बेटर हुन्छ र हाम्रो एक्सपिरियन्स पनि त्यही अनुसारले अलि बेटर हुन्छ जस्तो लाग्छ. किनभने पेन्डेमिकको बेलामा चाहिँ मलाई चाहिँ के फिल भयो भने अलि स्टाफहरू पनि अन्डर हस्पिटल पनि अन्डर रिसोर्स थियो होइन, स्पेसली रातिको स्टेमा के मलाई चाहिँ एकदम त्यो सपोर्ट चाहिँ कम्पेरिटिभली अलिक कम थियो कि. त्यो जस्तै बोलाउँदाखेरि नर्स अटेन्ड गर्न आउने टाइम नै होइन, त्यो चाहिँ अलिकति च्यालेन्जिङ थियो है त्यो एक्सपिरियन्स चाहिँ. अनि सो होपफुली आइ एम स्योर त्यो चाहिँ डेफिनेटली बेटर हुन्छ कम्पेयर गर्दाखेरि के.
र यही आशाको साथमा चाहिँ आजको एपिसोडबाट बिदा लिने समय भएको छ. त्यसैले अब अर्को एपिसोडसम्मको लागि म सुनिता र शिखालाई बिदा दिनुहोस् भन्नु पऱ्यो होइन शिखा.
हो नि एकदमै ल थ्याङ्क यू
नमस्कार.